رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف جو دس دن کے اعتکاف کے لیے تشریف لائے ہیں آخری عشرے کے تو وہ اس طرح نیت کر لے میں نے کہیے میں نے رمضان شریف کے آخری عشرے کے سنت اعتکاف کی نیت کی. اب یہ الفاظ اسی وقت کارآمد ہوں گے جبکہ دل میں نیت موجود تھی, اور یہ انڈرسٹوڈ ہوتا ہے کہ جو دس دن کے لیے آتا ہے نا وہ تو مطلب ہر سانس اس کی نیت ہوتی ہوگی کہ میں دس دن کے اعتکاف کے لیے جا رہا ہوں, دس دن کے لیے اعتکاف کے جا رہا ہوں. یہ انڈر اسٹوڈنٹ مطلب ہوتی ہے, جو حج کے لیے جاتا ہے تو وہ بتا ہوتا ہے میں حج کے لیے جا رہا ہوں, حج کے لیے جا رہا ہوں. تو دل میں نیت ہونا کہ میں اعتکاف سے اعتکاف کے لیے دس دن کے لیے یا مسجد میں آ گیا ہوں, تو یہ بھی نیت ہی ہے, نیت ہو ہی گئی. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا یہ عین مسجد اس کو بولتے ہیں کہ جہاں جو نماز پڑھنے کے لیے جیسے مخصوص جگہ ہو. عالمی مدنی مرکز فیضان مدینہ میں یہ جو چھت کے نیچے ادھر اس وقت جو سب سے زیادہ اسلامی بھائی جمع ہے, تو یہ ساری چھت کے نیچے جو جگہ ہے نا یہ سب عین مسجد ہے, اور یہ کھلے آسمان تلے جو جگہ ہے پیچھے یہ فنا مسجد ہے. فنا مسجد اس کو بولتے ہیں جو مسجد کی ضروریات کے لیے بنائی جاتی ہے, جیسے امام صاحب کا حجرہ ہوتا ہے, مؤذن صاحب کے اذان دینے کا مقام ہوتا ہے, اسٹور ہوتا ہے چیزیں دریاں وغیرہ رکھنے کے, جو مسجد سے وہ ملی ہوئی ہوتی ہے وہ فنا مسجد. تو یہ ملی ہوئی ہے جنازہ پڑھنے کے لیے, ہم نے یہاں بنائی تھی کہ جنازہ بھی ہم پڑھ سکیں, کیونکہ عین مسجد جو ابھی میں نے سمجھایا کہ جو نماز پڑھنے کے لیے مخصوص کی جاتی ہے جگہ, تو عین مسجد میں جنازہ پڑھنا جائز نہیں ہے. تو ہم مطلب وہ باہر جنازہ پڑھتے تھے, اب بھی غالباً کبھی کبھی جنازہ تو آ جاتا ہے, ہوتا ہے باہر, تو وہ ہے فنا مسجد. تو جب تک عین مسجد, انہیں اصل فضیلت عین مسجد کی ہے, معتکف کو بھی عین مسجد سے باہر نکلنا نہیں چاہیے. فنا مسجد میں جانا اگرچہ جائز ہے معتکف کے لیے, لیکن بلا ضرورت جانا مناسب نہیں ہے. مسجد میں ہی جگہ اگر ہے تو مسجد میں ہی پڑا رہے, اور ماشاءاللہ بہت بڑی جگہ ہے مسجد, تو اسی میں آپ کو یا دس دن گزارنے چاہیے. اب استنجا وضو کے لیے جانا وہ الگ بات ہے ضرورت, وہ تو پھر خارج, اپنا تو اگر فنا مسجد میں استنجا وضو خانہ بھی فنا مسجد میں ہی ہے, اور جہاں جہاں خارج مسجد کے بورڈ لگے ہوئے کہ یہاں جانے سے اعتکاف ٹوٹ جاتا ہے, تو وہاں اگر اب بھی جائیں گے تو پھر غروب آفتاب سے پہلے پہلے نیت کر سکتے ہیں مسجد کے اندر آ کر, اور اگر مغرب سورج ڈوب گیا اس کے بعد اگر وہاں چلے گئے غلطی سے بھی چلے گئے تو پھر یہ دس دن کا اعتکاف ٹوٹ جائے گا. اور एक दिन का एहतिकाफ कजा भी करना पड़ेगा, एक दिन रात का, और उसमें भी रोजा शर्त होगा। तो खुदा ना खास्ता किसी का टूट भी जाए तो किसी को बताए नहीं, चुपके से कजा की नियत कर ले। कजा की तरकीब क्या होगी कि जैसे कि अब परसों कजा करना चाहते हैं तो कल गुरूब आफ्ताब से पहले गुरूब आफ्ताब के वक्त आप इस नियत से कि मैं मेरा जो एहतिकाफ टूटा था सुन्नत एहतिकाफ मैं उसकी कजा कर रहा हूं। तो अब गुरूब आफ्ताब के वक्त गुरूब आफ्ताब से पहले आपने नियत कर ली कि मैं कजा कर रहा हूं। रमजान में कजा आसान है कि ऑलरेडी रोजा होता है फर्ज, वरना आम दिनों में भी अगर किया तो फिर वो रोजा तो इसमें शर्त होगा। तो रोजा रखे और गुरूब आफ्ताब तक मस्जिद में रहे, सूरज जैसे ही डूबेगा दूसरे दिन का तो अब ये कहने समझो कि डबल 12 घंटे दिन रात आपको मस्जिद में रहना है, फिर वो सूरज जैसे ही डूबा तो ये आपकी कजा का जो एहतिकाफ था वो एक दिन का वो पूरा हो गया, अब मस्जिद से बाहर निकल सकेंगे चाहेंगे तो। वरना जे कि जिसका खुदा ना खासा टूट जाए किसी को बोले नहीं, डंका नहीं बजाए करो, चुपचाप पड़े रहा करें। जब जब मस्जिद से बाहर निकलने की खारी मस्जिद दोबारा नौबत आया करे वो एहतिकाफ की नियत कर लिया करें, नफल एहतिकाफ किसको क्या पता। हाँ कोई पूछे कि तुमने वो 10 दिन का सुन्नत एहतिकाफ किया है, अब झूठ नहीं बोलेंगे, अब बता देंगे कि यार किसी को बोलना नहीं मेरा टूट गया था तो मैंने कजा कर ली या करने वाला हूँ, मैं नफल एहतिकाफ की नियत से पड़ा हूँ। तो यूं एतमाद में ले लें, हरज नहीं इसमें, वरना वो डंका बजेगा इसने तोड़ दिया उसने तोड़ दिया, इतना पता नहीं इसको, मसले नहीं आते, गाफिल है फुला है, खामा का पंचाते होंगी, फजूल बातें, हो सकता है दिल आजारियों की सूरतें बने, घर तक बात पहुंचे, तो इसलिए वो एक चुप सो सुख। कुफले मदीना में आफियत है। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मगरिब की तीसरी रकत इमाम के साथ मिली तो बाकी दो रकत कैसे पढ़ें?
अब ये के खड़े होकर सना नहीं पढ़ी थी, सना अऊजो बिस्मिल्लाह ये सब पढ़ लें, सूरह फातिहा और किराअत वगैरह भी कर लें और कायदा करें, एक रकत पूरी करके अत्तहियातों में बैठे अत्तहियात पढ़े फिर खड़े हो जाए, फिर एक रकत वही सूरत फातिहा वगैरह सब पढ़ेंगे और अब बैठ जाए और अब अत्तहियात दुरूद शरीफ दुआ पढ़ के सलाम फेर दे। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
कई इस्लाम भाई माशाल्लाह जज्बे के साथ मस्जिद में आते हैं कि हम भी बैठेंगे और एतिकाफ की नियत भी करते हैं और बड़े जज्बे भी लेकर आते हैं, लेकिन देखा जाता है कि आहिस्ता आहिस्ता या किसी की देखा देखी फिर वो जज्बा जो है ना वो ठंडा होना शुरू हो जाता है और जिस अजीम मकसद के लिए आए हुए होते हैं वो मकसद हमारा मतलब जैसा लगता है कि हम भूल गए। तो अव्वल ये कि मुत्तकीफ का बुनियादी मकसद क्या होना चाहिए इसके आने का और उसे किस तरह का वक्त गुजारना चाहिए।
एहतिकाफ के माना होते जम जाना, यानी जम कर, जैसे कि पढ़ा है कि मैं या अल्लाह मगफिरत करवाए बगैर अब यहां से नहीं जाऊंगा, अपने आप को बख्शवाऊंगा, ये एक यानी जम जाना। हमारा यही ना कि अल्लाह हमारी मगफिरत कर दे, इससे बड़ा अल्लाह की तरफ से हमें क्या इनाम मिलेगा। मगफिरत सबसे बड़ा इनाम है कि हमारी मगफिरत हो जाए, सारे गुनाह माफ हो जाए, हम जन्नत में चले जाए ना, ये बहुत बड़ा अल्लाह ताला की तरफ से इनाम है। अगर ये हमें नसीब हो जाए अता कर दे तो उसके कर्म से ही मिलेगा, बाकी हमारी क्या इबादत है और क्या कोशिश है, लेकिन हमें अपने तौर पर कोशिश जारी रखनी चाहिए और मगफिरत के लिए अल्लाह ताला की जनाह में गिड़गिड़ाते रहना चाहिए। तो एहतिकाफ का मकसद ये है कि जम जाना, जम कर पड़े रहना। अब ये अगर आज तो जैसे नए नए जो 10 दिन के लिए ना उनका बिल्कुल जहन बनेगा कि बिल्कुल अब खलास मैं कील गाड़ दूंगा अपने अंदर और यहां से बाहर नहीं निकलूंगा, मगर फिर आहिस्ता 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 पर निकलते इधर जाएंगे उधर जाएंगे उधर, आज मदनी मुजाकरे में भी भरपूर हाजिरी आपको मिलेगी, फिर आहिस्ता 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 कल ही मतलब गैप नजर आएंगे, तो कहां जाते हैं पता नहीं। अब जैसे एक माह के माह पूरे माह रमजान के नाम पर हजारों आए हुए लेकिन तरावी के बाद काफी गैप होते हैं, फिर आहिस्ता आहिस्ता ये हो सकता है बेचारे पांव छूटे करने के लिए निकलते होंगे चाय पानी करने के लिए। बहरहाल तो ये 10 दिन वाले भी इधर उधर फिर हो जाते हैं, है जगह बड़ी है ना, जगह छुट्टी हो ना तो पड़े रहेंगे, या गर्मी सख्त हो, गर्मी बहुत सख्त हो ना फिर बाहर नहीं निकलेंगे, हमारे लिए नहीं पड़े रहेंगे, एसी के लिए पड़े रहेंगे, या बारिशें हो तब भी हमारे लिए नहीं, छत के लिए पड़े रहेंगे कि यहाँ बारिश नहीं आई है, ये अलमिया है। लेकिन सब ऐसा नहीं करते, कुछ करते हैं, बाकी माशाल्लाह जज्बे वालों की भी कमी नहीं है, ये बड़ी इबादत का इनको जज्बा होता है। ये तरावी के बाद भी एक तादाद है जो बैठी ही रहती है और आखिर तक बेचारे बैठे रहते हैं यार, ये भी हिम्मत है इनकी, घंटों घंटों बैठते हैं, थकते ही नहीं है, ये अल्लाह का इनाम है, ये भी नेमत है उसकी कि दिल लगे और बंदा मतलब इबादत करता रहे। जारे के जो मदनी मुजाकरा ये शुरू से आखिर तक हम इसको इबादत ही कहेंगे कि अल्लाह रसूल का जिक्र होता है, नाते पढ़ते हैं, हमदो मुनाजात होती है, मसाइल इल्मे दीन के मसाइल, ये तो अफसल तरीन इबादत है, दीन सीखना, ये सब हो रहा होता है। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
जो इस्लामी बहनें अपने घरों में मस्जिद बैत बनाकर इतिकाफ करना चाह रही होंगी, तो क्या वो दौराने जो बैठेंगे तो क्या उसमें ये मदनी चैनल देख सकेंगे?
जी,
उनको मजीद क्या एहतियातें करनी पड़ेंगी?
अब सिर्फ मदनी चैनल तो देखने में हर्ज नहीं है, अच्छी चीज है, इसमें गुनाहों भरे सिलसिले तो होते नहीं है, बाकी और कोई चैनल लगाएंगे तो भूपू भूपू बचता रहेगा, म्यूजिक और बेपर्दा औरतें और मॉडर्न मर्द और क्या क्या होता है, गुनाह भरी बातें, दीन के नाम पर भी गुनाह भरी बातें हो रही होती हैं। और ये कि तिलावत करें, दीनी किताबों का मुताला करें, कोई अपने मेमोरी कार्ड और जो होते हैं इसके जरिए, कोई जो भी इल्म दीन के सिलसिले हैं, दारुल इफ्ता अहले सुन्नत के सिलसिले, मसाइल के, और ये भी सुने, मदनी मुजाकरे भी होते हैं उसमें,
कुरान करीम तफसीर सलातो जिनान, कुफ्रिया कलीमात के बारे में सवाल जवाब, इसी तरह फैजान रमजान में इन दिनों बिलखसूस मैं आपको मशवरा दूंगा कि जो फैजान लैलतुल कदर है इनके सफहात भी जरूर पढ़ लीजिएगा, पेजिस फैजान लैलतुल कदर के, तो इंशाल्लाह इससे ये आखिरी अशरे में जो ताक रातों को पाने का और लैलतुल कदर पाने का जो एक जज्बा होता है, शौक होता है, जौक होता है, इंशाल्लाह इसमें बहुत जबरदस्त अल्लाह की रहमत से आपको जौक में तरक्की और बरकत मिलती महसूस होगी। बिला जरूरत मतलब बातचीत करने से इज्तनाब करें, तस्बीहात का एक बना ले हदफ कि इतनी, ये यहाँ इधर वालों के लिए भी है, मौका महल मौके के मुताबिक कुरान करीम की तिलावत मुताला, इसी तरह दरूद पाक की कसरत, जिक्र अस्कार, तस्बीहात वगैरह, इसी तरह अगर आप अमीर सुन्नत के मुरीद हैं या तालिब हैं तो शजरा शरीफ अपने पास रखें, इसके औराद वज़ाइफ के यहीं से आदि बने, तो इंशाअल्लाह अज़्ज़ वजल इसकी खूब खूब बरकतें नसीब होंगी अल्लाह ने चाहा तो।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। अब शबे कदर के बारे में जैसे एक मदनी फूल कितना प्यारा है, फैजान रमजान पेज नंबर 199। अब इसे फैजान लैलतुल कदर के चंद सफ़े हैं थोड़े से, तो इसमें मैंने जानबूझ कसदन ये ढूंढा, तो लैलतुल कदर यूं तो 27वीं रात पर ही ज्यादा अकवाल है, लेकिन बुजुर्गों के मुख्तलिफ अकबाल है, तो शेख अबुल हसन शाजिली रहमतुल्लाह ताला अलैह, ये बहुत बड़े बुजुर्ग हैं, शाजिलिया सिलसिला इनका है, बहुत बड़े बुजुर्ग हैं, तो सिलसिले कादरिया शाजिलिया के अजीम पेशवा हज़रत सैयदना शेख अबुल हसन शाजिली रहमतुल्लाह ताला अलैह, जिनका विसाल इंतकाल शरीफ 656 हिजरी में हुआ, समझो 700-800-900 साल पुराने बुजुर्ग हैं, तो वो फरमाते हैं जब कभी इतवार या बुध को पहला रोजा हुआ तो 29वीं शब, अगर पीर का पहला रोजा हुआ तो 21वीं शब, अगर पहला रोजा मंगल या जुमा को हुआ तो 27वीं शब, अगर पहला रोजा जुमेरात को हुआ तो 25वीं शब, और अगर पहला रोजा हफ्ते को हुआ तो मैंने 23वीं शब में शबे कद्र को पाया। अल्लाह हम सबको नसीब करे। حدیثوں میں یہ بھی ہے کہ وہ طاق قرات میں ہوتی ہے 21, 23, 25, 27 اور 29 میں. یہ بھی قول ہے کہ 30th شب یعنی آخری شب جو بھی ہو 30th یا 29th آخری شب ہو تو وہ لیلۃ القدر ہوتی ہے. اور یہ بھی بدلتی بھی رہتی ہے کبھی 21th کسی سال 23th. یہ بھی نہیں مختلف اقوال ہیں اس لیے کہ وہ اب لیلۃ القدر جو ہے نا اس کو چھپا کر رکھا گیا ہے, پوشیدہ رکھا گیا کہ عبادت کا جو ذوق رکھتے ہیں وہ عبادت کرتے رہے, سارا سال بھی عبادت کرتے رہے, سارے سال میں کسی بھی رات لیلۃ القدر آ سکتی ہے. یہ بھی قول ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
امیر اہل سنت کی بارگاہ میں عرض ہے, کوئی شخص پنجاب سے فیضان مدینہ اعتکاف کرنے آیا سنت اعتکاف, اور اس کی کسی وجہ سے نماز فرض نماز جماعت کے ساتھ نکل گئی, آیا کہ وہ چاروں رکعتیں پڑھے گا یا وہ قصر کرے گا؟ جواب ارشاد فرما دے.
اگر وہ آیا ہی 10 دن کے لیے اور فوراً یہ پنجاب چلا جائے گا, اس کی نیت یہی ہے 15 دن رات یا نہیں ٹھہرے گا, اور باب المدینہ پنجاب سے آیا تو ظاہر شرعی سفر تو ہے, تو اگر یہ اپنی الگ سے پڑھے گا 4 رکعت ہی فرض تو 2 رکعت پڑھے گا قصر, جماعت سے مقیم امام کے پیچھے پڑھے گا تو 4 پڑھے گا, مسافر امام کے پیچھے پڑھے گا تو یہ 2 پر سلام پھیر دے گا, مسافر امام کے پیچھے مقیم پڑھیں گے تو وہ امام کے سلام پھیرنے کے بعد اپنی 2 رکعتیں پوری کریں گے, 4 کریں گے نا پوری, تو یہ 2 پڑھیں گے لیکن تیسری اور چوتھی میں سورہ فاتحہ نہیں پڑھیں گے, اتنی دیر چپ رہیں گے, باقی رکوع سجود میں جو پڑھتے ہو پڑھیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
کئی اسلامی بھائی باہر سے آتے ہیں نمازیں پڑھنے کے لیے, جیسے عالمی مدینہ مرکز فیضان مدینہ کی بات کروں, ماشاءاللہ تکبیر اولی جماعت کے ساتھ نمازیں ملتی ہیں, اور یہیں رہتے ہوئے اگر کسی متقف کی بلا عذر شرعی اگر جماعت جاتی ہو تو ظاہر ہے کہ یہ ایک بڑی ہی حیران کن بات ہوگی, لہذا تمام متقفین کو چاہیے کہ وہ اپنے وضو کا بھی خیال رکھیں تاکہ تکبیر اولی بھی ملے اور سنت قبلیہ بھی ملے اور جماعت کے ساتھ نماز ملے.
سر بعض لوگوں کی بیچاروں کی معلومات کی کمی کی وجہ سے یہ ہوتا ہے کہ یار وضو کیا تھا بہت دیر ہو گئی, شاید ٹوٹ گیا ہوگا, شاید بایت کی وجہ سے پھر لائن میں لگتے ہوں گے, تو ایسا نہیں ہے جب تک ایسا یقین نہ ہو ٹوٹنے کا کہ قسم کھا سکے, جیسے پیشاب کر کے اٹھا تو قسم کھا سکتا ہے کہ یار بالکل خدا کی قسم میرا وضو نہیں ہے ابھی تو پیشاب کیا ہے, یہ سمجھانے کی کوشش کر رہا ہوں, ایسا یقین ہو وضو ٹوٹنے کا کہ قسم کھا سکے تو سمجھو وضو ٹوٹا, ورنہ خالی وہم وسوسے سے کہ شاید ٹوٹ گیا ہوگا, پتا نہیں یار یاد نہیں, ہاں بہت دیر ہو گئی ہے, ٹوٹ تو گیا ہوگا, اس طرح نہیں ٹوٹتا تو وضو ہے. دوسرا ہے کہ ایک نماز سے دوسرے نماز کا انتظار معتکف کے لیے یہ بھی بہت بڑا یعنی کہ وہ تحفہ ہے کہ وہ ایک نماز سے دوسرے نماز کا انتظار کرتا ہے, تو یہ نیت کر لے فجر کے بعد بھی مسجد میں رہنا, اس نے زہر کا انتظار کر رہا ہوں میں زہر پڑھوں گا, زہر کے بعد نیت کر لے عصر پڑھوں گا عصر کا انتظار کر رہا ہوں, تو جو نماز کے انتظار میں ہوتا ہے تو حدیث پاک میں کہ وہ بھی نماز ہی میں ہے, تو یوں آپ 12.5 گھنٹے مسجد میں نماز کی کیفیت گویا پا سکتے ہیں, نیت کر کے اس نیت کا ثواب حاصل کر سکتے ہیں, نیتیں کرنے والے بنے.
بعضوں کی زبانیں بڑی گندی ہوتی ہیں, یعنی کہ بہت اول فول اور عجیب و غریب بولتے رہتے ہیں, ان کو سمجھاؤ تو کہتے ہیں بھائی دل اچھا ہونا چاہیے, زبان کا اچھا ہونا ضروری نہیں ہے, دل اچھا ہونا چاہیے, تو اس حوالے سے آپ کیا فرماتے ہیں, دل اچھا ہو زبان بھلے اچھی ہو رہے نہ رہے؟
دل اچھا ہے اور کلمہ نہیں پڑھا, دل میں ہی سب کچھ اچھا اچھا ہو گیا تو کیا مسلمان ہو جائے گا؟ جو ضروری اقرار باللسان و تصدیق بالقلب, زبان سے اقرار کرے اور دل سے تصدیق کرے, لسان زبان ہے نا, تو یہ زبان 1, 2, 3 طلاق دیتا ہے بندہ, دل میں دیتا ہی ہے, ذرا زبان سے دے گا تو ویلڈ ہوگی, یہاں تک کہ اگر کوئی زبان سے طلاق دے دے और ये बोल दे कि मेरे दिल में कुछ भी नहीं था, तब भी उसका हुक्म यही लगाया जाएगा कि तलाक हो गई। तो जबान पर तो बहुत कुछ दारोमदार है, गालियां दो किसी को, फिर अगर वो ठोसा मारे तो बोलो मेरे दिल में तो आपके लिए बड़ी अकीदत है, मोहब्बत है तेरा, यूं करके फिर गाली दो, फिर पड़ेगी लात। अंदर छुटोगे, जबान तो जबान है ना, जबान तो पिटवाएगी ना आपको, तो अभी किसको समझाने जाओगे मेरा दिल साफ है और जबान गालियां निकाल रही है, तो ये कैसे हो सकता है? यानी कि हम थैला उल्टेंगे तो थैले में जो है वो गिरेगा ना, तो वो जबान से गाली तो तभी निकलेगी जब दिल में गंद भरा हुआ है, और जिसके दिल में नूर भरा हुआ है उसके जबान से दुआएं निकलेंगी, अल्लाह का जिक्र निकलेगा, दुरूद पाक निकलेगा। मैं अंडरस्टूड है ना, तो बहरहाल ये बात गलत, गलत 100% गलत है कि जबान से कुछ भी बकते रहो, दिल साफ होना चाहिए। सल्लु अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद,
तूबु इलल्लाह सल्लु अल हबीब। क्या 12 साल का बच्चा घर में एतिकाफ कर सकता है?
जी नहीं, मस्जिद बैत सिर्फ औरत के लिए।
आंख में जमजम शरीफ डाल सकते हैं?
असल वो दवा अन कतरे डाले जाते हैं, तो इस तरह डालेंगे तो रोजा टूट जाएगा, बाज़ उलमा के नजदीक ना डाले। वुजू में जब पानी चला जाता है तो ये इससे बचने में हरज है, मुमकिन ही नहीं है कि वुजू में पानी तो आंख में जाएगा, लेकिन खास कर ड्रॉप डालना ये ना करना चाहिए सर।
प्यारे प्यारे मुर्शिद, अमीर अहले सुन्नत की बारगाह में सवाल है, नौजवान हो या कोई भी उम्र हो, आखिर गुनाह में मुब्तला क्यों होता जा रहा है? इसकी वजह है क्या कि इतना दिल जलता है किसी को गुनाह में देखते हैं, इतनी बेबाकी है, इतनी बेबाकी है कि गुनाह को गुनाह नहीं समझता और बस करता चला जा रहा है, करता चला जा रहा है। बराए करम जवाब इरशाद फरमाए।
ये तो है, मतलब वो हदीस पाक में जितना जाहिरी जमाने नबवी से दूरी होती जाएगी तो बिगाड़ तो आएगा। लेकिन सुनहरी दौर तीन थे, सहाबा का दौर, ताबेईन का दौर और तबके ताबेईन का दौर, इसके बाद खराबी। तो ये खराबी आप जू जू यदि दूरी होती जा रही है जाहिरी जमाने नबवी से तो खराबियां तो आ रही हैं, और बस जो बच गया बच गया। तो अपने आप को कंट्रोल करे बंदा और अपने आप को संभाले। गुनाह के आलात तो बहुत बढ़ गए, गुनाह बहुत आसान हो गया, बहुत आसान हो गया, इतने असबाब इसके गुनाहों के आ गए। हम जब बच्चे थे ना तो हमको पता है कि फिल्म कैसे देखी जाती है, वो लाइन में लगे, पैदागीरों के डंडे खाए, हम बिल्कुल वो मारते थे, गालियां निकालते और रिश्वत दो इनको तो आगे लाइन में खड़ा कर देते। ये सब मतलब सुनी हुई बातें कि इस तरह लोग फिल्म देखने जाते थे, फिर ये स्टोरियां सुनाते थे इसकी, तो कि यूं है यूं है यूं है, मैं ठोकते भी होंगे इसमें। तो यूं फिल्म देखना बड़ा मुश्किल हो गया था, मुश्किल काम था। तो बंदा चाहे भी कि ये गुनाह करूं मैं, तो उसके बस में जेब में पैसे नहीं होते थे, तो बस में सीट कहां मिलेगी उसको सिनेमा घर जाने के लिए, फिर सिनेमा की टिकट अलग। तो ये गुनाह उस वक्त भी ये गुनाह मुश्किल था। अच्छा फिर क्या हुआ, वो अचानक अखबार में आ गया, यहां एक जानवर पैदा हुआ जिसका नाम था VCR, मतलब जो जहन्नम की तरफ धक्के मारता था, टक्करें मार मार के दोजख की तरफ भेजने लगा वो। तो मुझे पता है कि अपने हमारे मोहल्ले में वो 10-10 रुपए टिकट लेकर, वही 10-10 रुपए उससे लेकर इनको ये दिखाते थे फिल्म VCR पर। अच्छा मैं तो अगर जमाने तक अपनी जवानी तक शायद दावत इस्लामी भी शुरू हो गई, यही पता नहीं कि VCR किस जानवर को बोलते हैं, तो देखा ही नहीं था मैंने क्या होता है, ये नाम बड़ा सुना था। खैर फिर किसी ने बताया कि ये डब्बा जो है ना बटन वाला, ये VCR है। अच्छा खैर, तो एक बार अखबार में आया कि बाबुल मदीना कराची में 10,000 VCR के लाइसेंस इशू कर दिए गए। अब ये घर घर में सिनेमा शुरू हो गया, फिल्में शुरू हो गई, टीवी आ गया। टीवी तो खैर हम छोटे थे जब आया था, तो ब्लैक एंड व्हाइट था और ये पार्कों में लगाते थे, घरों में नहीं था। ऐसा ऐसा घरों में आना शुरू हुआ, फिर ये रंगीन हुआ और ये बस गुना गुना गुना। अब तो ऐसे ऐसे अट्रैक्शन टीवी वाले दे रहे हैं रमजान शरीफ के महीने में भी कि खुदा की पना। और यूं गुनाहों के असबाब अब बढ़ गए। हमारे बचपन में जो मुझे याद पड़ता है कि इस तरह के गुनाहों के असबाब कम थे, और लोग तो कूद जाते हैं गुनाहों में, जा रहे कूद नहीं सकते थे, असबाब ही कम थे। अब असबाब बढ़ गए। अल्लाह करीम बस हमारे लिए आसानी फरमा दे। ये असबाब का बढ़ना भी हमारा इम्तिहान है कि हम अपने आप को कंट्रोल करें और इन चीजों में ना पड़े, दीगर गुनाहों में ना पड़े। रिश्वत आम होगी, रिश्वत की तरह रिश्वत के सबब भी गुना आसान हो गया ना। अगर सही सजा का अमल हो ना, तब भी मतलब बंदा क्राइम करने से डरे कि जेल में बंद कर देंगे, ये कर देंगे, वो कर देंगे, ये सजा हो जाएगी। तो पैसे दो, मौज करो, कुत्ते की हड्डी डालो, छुटे पड़े हो, जो करना करो।
रिश्वत के साथ साथ सूद का लेन देन भी आहिस्ता आहिस्ता काफी बढ़ता चला गया और लोगों को सूद पर भी पैसे मिलते गए और इस नाम पर भी बदकिस्मती के साथ वो ऐसे सामान करते रहे कि अल्लाह की पना। जो असबाब आप बता रहे हैं इससे माशरे पर इतने बुरे असरात पड़े कि कवारी लड़कियां माएं बनने लगी, बेपर्दगी, बेहयाई, बेशर्मी, माँ बाप की नाफरमानियों के सारे सिलसिले फिर इससे भी शुरू हो गए। चोरी डकैती ये सब पहले इतना वो नहीं होता था, तो ये बहुत सारी चीजें ऐसी पैदा हुई जो मेरे सूद ने फरमाया है। अब ये कि इसमें एक तबाही जो बढ़ते बढ़ते हमारे घरों को जिसने घेर लिया है, इसको नेट कहते हैं। नेट है ही जाल, नेट नेट का मतलब जाल, तो नेट कहते हैं, तो इंटरनेट। तो ये घरों में आया, मोबाइलों में आया, अब आ गया वाईफाई, अब घरों में लग गया वाईफाई और सिग्नल हमने दे दिए घर के अंदर, कमरे अलग बना दिए, मोबाइल बड़े बड़े बच्चों बच्चियों के हाथों में हमने दे दिए और आज़ादी दे दी कमरे बंद करके। ये बेचारे इनको हमने छूट दे दी कि जहाँ चाहें जिधर चाहें वाईफाई के जरिए जा सकते हैं। तो जैसे अब आसान के साथ साथ गुना सस्ता भी हो गया और बाज़ जगहों पर तो गुना मुफ्त हो गया। तो अब इसमें माहौल, मगर मदनी माहौल होगा ना, आशिकान रसूल की सोबत होगी, खौफ खुदा की बातें हो रही होंगी, कयामत की बातें होंगी, कब्र की बातें होंगी, ईमान की सलामती के ताल्लुक से बातें होंगी, खौफ खुदा की बातें होंगी, इश्क रसूल की बातें हो रही होंगी, सहाबा कराम अलैहिम रिज़वान के यहाँ तस्करे हो रहे होंगे, औलिया कामलीन किस तरह गुनाहों से बचा करते थे ये तस्करे जहाँ हम सुनते रहेंगे, और गुनाहगारों का कब्र में कयामत में जो हाल बयान हुआ है और जहन्नम की सजाओं का जो हाल बयान हुआ है, ये जब हम सुनते रहेंगे तो इंशाअल्लाह ताला गुनाहों से बचने के असबाब पैदा होते रहेंगे। दावत इस्लामी आपको इस तरह की मदनी फूल बयानात बयान करती है, सुनाती है। हजारों नहीं लाखों ऐसे इस्लामी भाई दुनिया भर में हैं जो पिछली इनकी जिंदगी बहुत ही ज्यादा गुनाहों में और इन बुराई में मुब्तला थी, जो आज वो नहीं कर रहे होंगे। तो ये दावत इस्लामी के वाज़ो नसीहत बयानात सोबत और मदनी काम जिसकी वजह से ये बदल बदल के यहाँ आ गए। फिर बहुत असर मदनी चैनल ने डाला घरों में, दावत इस्लामी तो पहले से ही अपना असर डाल चुकी थी, मदनी चैनल को दावत इस्लामी का सपोर्ट मिला, दावत इस्लामी को मदनी चैनल का सपोर्ट नहीं मिला। दावत इस्लामी दुनिया के कई कोनों में थी, जैसे ही मदनी चैनल अल्हम्दुलिल्लाह आया, दावत इस्लामी वालों ने लिया और उसको आम किया, और उसके बाद अल्हम्दुलिल्लाह मदनी चैनल के जरिए मजीद अल्लाह की रहमत से लोगों तक नेकी की दावत पहुंचना शुरू हो गई। तो घर में सिर्फ मदनी चैनल चले और दावत इस्लामी का मदनी माहौल हो, हम मर्द इस्लामी भाई जो हैं वो दावत इस्लामी के इस्लामी भाइयों के कामों में, इस्लामी बहनें इस्लामी बहनों के माहौल वाले माहौल में, मदनी मुन्ने मदनी मुनिया बच्चे बच्चियाँ दावत इस्लामी के जो इनके जो इदारे और माहौल है उसमें, तो ये इंशाल्लाह हम घर और अपने आप को अपने माशरे को अल्लाह ने चाहे तो बचाने में कामयाब हो जाएंगे। क्योंकि जो इस तरह के तस्करे हैं, आपका दर्द जिन्होंने भी सवाल किया, आपका दर्द आपकी कुरहन 7 करोड़ मराबा, लेकिन एक नज़र अगर आप आलमी मदनी मरकज फैदान मदीना में मौजूद जो आखिरी अशरे का इत्तिकाफ करने के लिए इस्लामी भाई यहाँ मौजूद हैं, अगर इन पर भी कोई एक नज़र डालने में कामयाब हो जाए कि ये इसी माशरे से ही और इन्हीं गलियों से और घरों से निकल कर आए हैं कि जिनके बारे में हम कहते हैं कि बहुत बेबाकी है, बेबाकी, लेकिन नेकी की दावत تبلیغ دین، انفرادی کوشش، درس و بیان، اس کا اگر ہم اپنے یہاں سلسلہ شروع کریں تو الحمدللہ ہم ہزاروں نہیں لاکھوں کو برائی سے بچا کر نیکی کی طرف لانے میں کامیاب ہو سکتے ہیں۔ کسی نے ایک مثال دی ہے، اندھیرے کو مت کوسو، اپنے چراغ کو درست کر لو۔ یعنی جب اندھیرا ہو تو صرف اندھیرا کہنے سے اندھیرا دور نہیں ہو جاتا جب تک کہ روشنی کا اہتمام نہ کیا جائے۔ یقیناً گناہوں کی یلگار اور یعنی گناہ زبردست طریقے سے آ رہا ہے، اگر ہم اسی طرح نیکی کی دعوت بڑھا دیں، دعوت اسلامی کا مدنی کام بڑھا دیں، مدنی ماحول میں آ جائیں اور مبلغین کے ہاتھ مضبوط کریں، اللہ نے چاہا تو رحمت خدا سے ہم دیکھیں گے کہ بہت اچھی تبدیلی آپ دیکھیں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
میرا کوشچن یہ ہے کہ کیا نابالغ بچہ اعتکاف بیٹھ سکتا ہے؟
نابالغ سمجھدار جو مسجد کے آداب جانتا ہو، مسجد میں شور شرابے نہ کرتا ہو اور گھر پیشاب وغیرہ اور یہ بھی نہ کرتا ہو، ایسا سمجھدار نابالغ ہے تو اعتکاف کر سکتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
سر میرا آپ سے یہ سوال ہے کہ میں ادھر دبئی میں کام کرتا ہوں اور ادھر سے میں 2 جون کو چھٹی جا رہا ہوں، اور میرا یہ ارادہ ہے کہ میں روزہ ادھر سے رکھ کے جاؤں، اور کیا مجھے دبئی کے ٹائم سے روزہ افطار کرنا پڑے گا یا پھر پاکستانی ٹائم پہ افطار کرنا پڑے گا؟
جہاں سورج ڈوبے نا، جہاں آپ ہوں گے اور سورج ڈوبے گا وہاں 1 گھنٹے کا فرق ہے تقریباً، تو آپ یہ کہ جلدی افطار نہیں کر سکتے پاکستان کے ٹائم کے مطابق، وہاں جب سورج ڈوبے گا تب ہی افطار کر سکیں گے۔
میرا نام محمد زکریا عطاری ہے، میں لیا سے بات کر رہا ہوں۔ یار امیر اہل سنت کے بارگاہ میں یہ سوال عرض ہے کہ کیا فتح مکہ بغیر جنگ کے فتح ہوا تھا؟ کفار سے کیا مسلمانوں کی جنگ نہیں ہوئی تھی؟
کچھ مقام پہ حضرت سیدنا خالد بن ولید رضی اللہ عنہ کے مقابل بعض کفار آئے تھے تو وہاں یہ معاملہ ہوا تھا۔ ویسے نبی کریم صلی اللہ علیہ وسلم نے منع فرمایا تھا، اور مختلف حصوں سے جو صحابہ کرام علی مردوان اور نبی کریم صلی اللہ علیہ وسلم گئے تھے تو وہاں سے تو کچھ نہیں ہوا تھا، قدا کے مقام پر گئے تھے تو وہاں کچھ کفار مقابل آئے تھے، تو بس اتنا ہوا تھا، باقی کچھ نہیں ہوا تھا۔
میرا نام محمد شہزاد ہے، سوال یہ ہے کہ نماز، یعنی کہ ہم لوگ اونٹ کا کام کرتے ہیں نا، تو کپڑوں پہ ہمیشہ اونٹ کا پیشاب کترا کترا لگ جاتا ہے، تو اس سے نماز جائز ہوتا ہے یا نہیں ہوتا؟ کچھ لوگوں کا کہنا ہے کہ ہوتا ہے، کچھ لوگوں کا کہنا ہے کہ نہیں ہے۔
یہ اونٹ کا پیشاب ناپاک ہے، تو اس لیے وہ ایسا کریں کہ آپ پاک کپڑے الگ کسی شاپر میں رکھ لیا کریں، اور جب جب نماز کا وقت ہو نا تو وہ بدل لیا کریں کپڑے، نماز پڑھیں، نماز معاف نہیں ہے اونٹ کا کام کرنے والوں کو، اللہ برکت دے گا۔ آپ ہمت کریں تو انشاءاللہ سب آسانیاں ہو جائیں گی۔ اچھی طرح اونچی جگہ پہ لٹکا دیں اپنے کپڑے یا جہاں بھی محفوظ جگہ، اور پلاسٹک کی چھاپر ہوگی نا تو کوئی چیز لگ بھی گئی تو وہ پلاسٹک کے آر پار نہیں جائے گی، آپ کا کپڑا محفوظ رہے گا انشاءاللہ، اللہ برکت دے۔ نماز نہیں چھوڑنا، دیکھو یہ بھی خوف خدا والے لوگ ہیں نا، ان کو نماز کا اتنا جذبہ ہے۔ صلو علی الحبیب صلی اللہ تعالی۔
کیا غیبت کرنے سے روزہ ٹوٹ جاتا ہے؟
روزہ تو نہیں ٹوٹتا، البتہ روزے کی نورانیت چلی جاتی ہے۔ غیبت کرنا تو ویسے گناہ ہے، روزے کی حالت میں رمضان میں یہ گناہ کی اور ہلاکت خیزی بڑھ جائے گی، اس کی برباد تباہ کاری۔
غیبت کو آسان لفظوں میں کیسے سمجھیں؟
کسی میں موجود عیب، خامی اور برائی، اس کو پتہ نہ چلے، وہ سنے نہیں، اس طرح بطور عیب دوسرے کے آگے بیان کرنا، یہ ہے غیبت۔ اور اب جیسے کہ کوئی مطلب کچھ کر رہا اور اپنی گڑبڑ کر رہا ہے، غلط کام کر رہا ہے کوئی، اور پیچھے سے ہم نہیں ہو کہا گیا یار، یہ بھی غیبت ہے، کسی کے سامنے ہم نے یوں کیا، اس کو ڈیگریڈ کیا نا، چھوڑا یار ایو ہی ہے یار، یہ لگا ہوا ہے۔ تو اس طرح مطلب یہ کہ جو مطلب برائی اس میں ہے. اگر وہ برائی نہیں ہے اور پیچھے سے کہا یا آگے سے کہا تب تو وہ تہمت ہے, اور تہمت یہ قیمت سے بڑا گناہ ہے. کیونکہ بعض لوگ سمجھتے ہیں کہ اس میں برائی موجود ہے تو کہنے میں کیا ہے, وہ ہے ایسا, صحیح تو کہتا ہوں غلط تھوڑی کہتا ہوں, میں منہ پہ بھی کہہ سکتا ہوں. تو منہ پہ کہنا تو بے باکی اور دادا گیری ہے نا, تو منہ پر کہنے سے کوئی غیبت ختم تھوڑی ہو جائے گی, الٹا اس کی دل آزاری ہوگی. منہ پر کہیں گے تو زیادہ گناہ ہوگا. کسی کے بارے میں نیگیٹو بات نکلے تو اب بندہ الرٹ ہو جائے کہ اب غیبت سے بچنا مشکل ہے, اس بات پر اب کس طرح ڈیل کرنا ہے. جب غیبت سے بچنا ہے, ذہن بھی ہے, غیبت کی ڈیفینیشن بھی ذہن میں, تعریف بھی, تو پھر بچنے کا سامان شاید ہو سکتا ہے کہ آدمی اس بات کو بدل دے, ٹاپک چینج کر دے, یا جہاں یہ ٹاپک چل رہا ہے ممکن ہے تو مزہ ہٹ جائے اگر ان کو روک نہیں سکتا تو. اللہ کی دی ہوئی توفیق سے ہی یہ سب ممکن ہے, ورنہ غیبتیں تو واقعی بہت ہو رہی ہے, بہت ہو رہی ہے, بہت ہو رہی ہے. کیا عوام, کیا خواص ہے, مطلب بہت زیادہ اس میں مبتلا ہیں لوگ, اور ان کو پتہ نہیں ہوتا کہ یہ غیبت کر رہے ہیں. کوئی سمجھائے تو پھر وڑی کرتے ہیں. میں اس کے منہ پہ بول سکتا ہوں سعید کہہ رہا ہوں, غلط تھوڑی کہہ رہا ہوں, ہے ہی ایسا وہ, حالانکہ جب ہی غیبت ہے کہ وہ ہے ہی ایسا, ورنہ تہمت ہوتی. غیبت کی تباہ کاریاں کتاب مکتبۃ المدینہ نے شائع کی ہے, اگر وہ آپ پڑھیں نا تو انشاءاللہ 14 طبق روشن ہو جائیں گے, اتنی معلومات ہوگی. غیبت اتنا خوفناک گناہ ہے, اتنا خوفناک گناہ ہے کہ جس کی انتہائی اس کو پڑھیں گے تو پتہ چلے گا آپ کو. مثالیں دے کر اس میں سمجھانے کی کوشش کی گئی, 1800 مثالیں تقریباً اس میں ڈالی گئی ہیں. ایسی معمولی معمولی بات ہے کہ جس کو ہم غیبت ہم کو پتا نہیں ہوتا. یا وہ اچھا, جب وہ موٹا تو کسی موٹے کو پیچھے سے موٹا کہنا یہ بھی غیبت ہے. یا اس کی گاڑی ہے کھٹاڑا ہے, کھچڑ پھچڑ کھچڑ پچڑ کرتی ہے, یہ بھی غیبت ہے. یا اس کے کپڑے کا ٹھکانا کہاں ہوتا ہے, ایک آستی نیچی ہے ایک آستی اونچی ہے, یہ بھی غیبت ہے. کسی کے لباس کی خرابی, سواری کی خرابی, اس کے مکان کی خرابی, دکان کی خرابی بیان کرنا, یہ سب غیبتیں ہیں. اب پڑھیں گے تو پتا چلے گا آپ کو.
تین اسلامی بھائیوں نے مثال تو نیت کی تھی کہ ہم لوگ فیضان مدینہ میں جا کر بیٹھ جائیں گے, غروب آفتاب ہو گیا, ایک نہیں پہنچا. اور وہ دونوں جو اس کے بارے میں بات کر رہے ہیں, دیکھ نہیں آیا نا, میں تو پہلے سے جانتا تھا.
سست ہے,
سست ہے, اس نے گولی دینی تھی, فون بھی نہیں اٹھا رہا. دیکھ اس طرح کی باتیں اس کے بارے میں کریں گے اور تو کیا یہ بھی غیبت ہو جائے گی؟
یہ تو تہمت ہے,
تہمت ہو جائے گی.
گولی دی تو یہ فون بھی نہیں اٹھا رہا. فون نہیں اٹھانا یہ تو بولنا نہیں چاہیے, فون نہیں اٹھ رہا تھا یہ بولنا چاہیے. نہیں اٹھا رہا تھا کیسے پتا چلا؟ اٹینڈ نہیں ہو رہا تھا فون, کوئی بھی وجہ ہو سکتی ہے. تو گولی دی میں نے اس نے دھوکا دیا. اب یہ کیسے اس کا پتا چلا کہ اس نے دھوکا دیا؟ تو ہے تو تہمت, یہ بس سے بڑا گناہ ہے. اگر واقعی اس نے دھوکا دیا ہو تب بھی اس کا اس طرح بات کرنا تو غیبت ہوتی. یا میں تیار گولی دی یار, یہ گولیاں دیتا رہتا ہے, دھوکے دیتا رہتا ہے. بہت یعنی زبان کی احتیاط کی ضرورت ہے. اللہ کرے کہ جو 10 دن کے لیے آئے ہوئے ہیں وہ بھی, جو پورے ماہ رمضان کے لیے تشریف لائے ہوئے وہ بھی, سب قفل مدینہ لگا لیا, ٹائٹ قفل مدینہ. جب تک ضرورت نہ ہو بندہ زبان کھولے ہی نہیں, بول رہے ہی نہیں. اور جو مدنی حلقے ہوتے ہیں دعاؤں کے, سکھانے سیکھنے کے, ان میں تو بھرپور حاضری 100% دے, اور جب فارغ وقت ملے تو سونا ہے تو سو جائے, بس دوستوں میں نہ بیٹھے یار. دوستوں میں بیٹھنے میں وہ رسک ہے یار, کہ وہ کچھ نہ کچھ ہو جائے گا. اب ملنے کے لیے دوست بھی آئیں گے نا تو وہ پتا چلا یار وہ نہیں, اچھا اچھا وہ بالکل ہی کہ وہ بول رہا تھا, میں نے اس کو بولا کہ چلیں گے ملنے کے لیے, بالکل آؤں گا میں, میرا دل بہت ہے آؤں گا. لیکن یار وہی بات ہوئی کہ وہ جب ٹائم ہوا میں نے فون کیا, فون اٹینڈ نہیں کرتا تھا یار, اس نے مجھے مطلب آٹی مار دی یار, یعنی وہی گولی دے دی. اب کیا کروں میں آ گیا پھر تمہارے پاس. اچھا میں بھی جانتا ہوں. اب موتقف نے وہ تاثرات اپنا انٹرویو دے رہا ہے, میں بھی اس کو جانتا ہوں. میرے پاس یہ تین بار ایسا کر چکا ہے, گولیاں دے چکا ہے. ایسا ہو یہ سارے ایسے, اس کا باپ بھی ایسا ہی ہے, میرے والد صاحب بتا دیتے. تو اب یہ کہ آپ بتائیے یار, اب یہ ہول سیل میں غیبتیں ہو رہی ہیں, غیبتیں یا تہمتیں, اس طرح کی گفتگو ہے. اگر آپ دوستوں میں بیٹھیں گے نا تو یہ ہوگی. ملنے والے کو منع نہیں کرنا ہے, ملنا ضرور ہے اس سے, مل کر اس کو مطلب اگر کوئی مدنی حلقہ جاری ہے اس میں اس کو بھی بٹھانا ہے, اور زیادہ چکڑی نہیں کرنی, بات چیت زیادہ نہیں کرنی. زیادہ بولنے والا زیادہ پھنستا چلا جاتا ہے, نکلتا جاتا ہے کچھ نہ کچھ منہ سے. تو ٹو دا پوائنٹ بات ہو, کیا حال ہے, خیریت ہے, ماشاء اللہ, ان شاء اللہ دعا میں یاد رکھنا, انشاءاللہ آپ بھی یاد رکھنا. خدا حافظ. تو جتنا آپ اکیلے رہیں گے نا اتنا عافیت میں رہیں گے. یا کسی کی انفرادی کوشش کرنی ہے, نیکی کی دعوت دینی, تو وہ بھلے کریں آپ, کرنا چاہیے, ورنہ یہ کہ اکیلا اب تلاوت کرتے رہیں, دینی کتاب کا مطالعہ فرماتے رہیں, تو انشاءاللہ مدینہ مدینہ ہوگا, اللہ برکت دے. بس اب آپ آئیں, شروعات ہے, ابھی شروعات ہوئی بھی نہیں ہے, سورج ڈوبا نہیں ہے, ابھی آپ کا اعتکاف 10 دن کا شروع بھی نہیں ہوا ان مانوں کا. تو ابھی کہ ابھی سے اگر صحیح کا قفل مدینہ لگا لیں گے نا, میں صحیح بولتا ہوں, آپ کو رونا بھی آئے گا, رقت بھی آئے گی, سوز ملے گا, سیکھنے کو ملے گا. جو چپ ہوتا ہے وہ سیکھتا ہے, جو بولتا رہتا ہے وہ بولنے میں ہی اس مطلب رہ جاتا ہے بیچارہ. کوشش کریں قفل مدینہ.
غیبت کے خلاف جنگ, غیبت کے خلاف جنگ, غیبت کے خلاف جنگ. اچھا میرے وہ اسلام بھائی,
قفل مدینہ
کاش قفل مدینہ لگا رہے, کاش قفل مدینہ
لگا رہے, کاش
قفل مدینہ
لگا رہے, کاش.
اچھا وہ اسلامی بھائی جو آخری اشرے کا اعتکاف کرنے آئے ہیں, وہ ذرا چوکرنے ہو جائیں, قریب ہو جائیں, کیونکہ ابھی داخل ہوئے ہوں گے کئی اسلامی بھائی نئے نئے, تو ایک دو اور اہم باتیں آپ کو بیان کرنی ہے. وہ اسلامی بھائی جو آخری اشرے کا اعتکاف کرنے کے لیے یہاں آئے ہوئے ہیں, وہ قریب قریب آ جائیں اور اسپیکر پہ آنے والی آواز پر غور فرمائیں, کہ شروع میں بیان کیا گیا تھا, ایک بار پھر بیان کر دیتے ہیں, اور میں چاہوں گا امیر سنت ہی بیان کر دیں کہ عین مسجد, فنائے مسجد اور خارج مسجد اور غروب آفتاب کے بعد جیسے مغرب کی نمازیں پڑھ لیں گے, تو اس کے بعد یہ کہاں کہاں جانے سے اپنے آپ کو بچائیں, کیونکہ یہ اللہ کرے کہ یہ آ چکے ہوں اندر میں سب.
وضو کر رہا ہوگا, استنجا کر رہا ہوگا,
اب یہ
رکھ رہا ہوگا,
غروب آفتاب تک یہ سلسلہ چلتا رہے گا, لیکن ابھی کافی تعداد شاید مسجد اندر آ چکی ہوگی, ایسا مجھے محسوس ہوتا ہے.
جو وہ نصیب ادار سال ہوتا ہے, کیا کیا جائے, حل بھی نہیں ہے اس کا کوئی. یہ جہاں جی اس وقت عالمی مدنی مرکز فیضان مدینہ میں چھت ہے, جہاں اے سی لگے ہوئے چھت ہے, وہ منڈھیر لگی ہوئی ہے سامنے, منڈھیر کے اندر کا حصہ, اور چھت کے نیچے کا سارا حصہ جو ہے یہ ہے آئینے مسجد, اس کو بولتے ہیں, یعنی جو نماز کے لیے مخصوص جگہ ہوتی ہے وہ مسجد. اچھا مسجد کا, مسجد کی چیزیں رکھنے کے لیے, دریاں, کارپیٹ وغیرہ رکھنے کے لیے, یہ جو اسٹور روم یہ ہوا, یا مؤذن صاحب کا کمرہ, اذان دینے کا کمرہ, امام صاحب کا جو روم ہوتا ہے وہ, یہ سب فنائے مسجد کہلاتے ہیں. جو ضروریات مسجد کے لیے جگہ ہوتی ہے اور مسجد سے ملی ہوئی ہوتی ہیں, تو یہ فنائے مسجد کہلاتی ہیں. اب جیسے ہمارے عالمی مدنی مرکز میں جو ہے فیضان مدینہ میں کھلا آسمان ہے, کھلا آسمان, یہ جگہ جو ہے کھلے آسمان تلے, یہ فنائے مسجد ہے, کہ ہم نے یہ نیت کی تھی کہ یہاں نماز جنازہ پڑھیں گے ہم, کیونکہ مسجد کے آئینے مسجد میں جنازے کی نماز پڑھنا یہ جائز نہیں. تو یہاں مطلب ہے کہ وہ کھلی جگہ جو ہے فنائے مسجد ہے, ورنہ عام طور پر مسجدوں میں کھلی جگہ جو ہوتی ہے یہ صحن مسجد ہوتا ہے, اور صحن مسجد بھی آئینے مسجد میں ہی شامل ہوتی ہے. مگر یہ ہمارے یہاں صحن بولتے ہیں اس کو لوگ، لیکن یہ حقیقت میں یہ مسجد یا صحن نہیں ہے، یہ فنا مسجد ہے. اچھا پھر جگہ جگہ لکھا ہوگا خاری مسجد، یہاں جاؤ گے تو اعتکاف ٹوٹ جائے گا، یہاں جاؤ گے تو اعتکاف ٹوٹ جائے گا. تو یہ وہاں آپ کو نہیں جانا ہے کہ وہاں اگر یہ دس دن کے اعتکاف والا گیا تو یہ دس دن کا اعتکاف اس کا ٹوٹ گیا، نفل اعتکاف والا بھی گیا تو اس کا نفل اعتکاف بھی ٹوٹ گیا. تو یہ پھر مسجد میں آئے تو اس کو نئے سرے سے اعتکاف کی نیت کرنی ہے نفل والے کو، لیکن جو دس دن والا اس کا تو اعتکاف گیا، اب اس کی نیت وہ کرے گا بھی تو وہ نفل اعتکاف ہوگا، اصل اعتکاف جو دس دن کا تھا وہ ٹوٹا. اب اس میں یہ کہ کسی کا اعتکاف ٹوٹ جائے تو اس کا ڈنکا نہ بجائے، لوگوں کو بتائے نہیں بلکہ چپکے سے ایک دن کی قضا کر لے، ایک دن قضا کرنا ہے. تو جیسے ابھی مغرب کے بعد بھی ٹوٹتے ہیں، بیچاروں کو پتہ نہیں ہوتا نا، مغرب سے پہلے بھی ٹوٹ جاتے ہوں گے، وہ سورج ڈوب چکا ہے، بھاگ بھاگ کے آ رہے ہیں، ابھی ادھر اتر گئے ادھر چڑھ گئے، جو لکھی ہوئی ہے تو بیچاروں کا اعتکاف نماز سے پہلے ہی ہو سکتا ہے ٹوٹ جائے، اللہ نہ کرے. اور یہ سن بھی نہیں رہے ہوتے ہیں، یہ آگے پیچھے ہوں گے، یا اس کا علاج بھی کیا، پہلے ان کو اعتکاف کی پڑھنا چاہیے، ترغیب بھی ہوتی ہے، اس میں فارم میں بھی لکھا ہوتا ہے کہ اعتکاف کے جو فیضان اعتکاف ہے فیضان رمضان میں وہ پڑھ لیں، لیکن اللہ بہتر جانے پڑھتے ہیں کہ نہیں پڑھتے، کوئی پڑھتا ہوگا کوئی نہیں پڑھتا ہوگا. تو اس طرح یہ کہ اگر اعتکاف ٹوٹ گیا تو ایک دن کی قضا ہے کہ سورج ڈوبتے وقت اعتکاف کی نیت سے مسجد میں ہو، قضا اعتکاف کی نیت سے، بھلے عصر سے نیت کر لے کہ میں کل جو اب دن آئے گا، کل دن رات جو بھی آج کی رات آنے والی اور کل کا دن میں قضا اعتکاف کروں گا، تو یہ نیت کر لے، روزہ اس میں شرط ہے، تو رمضان شریف میں ہی ان دس دنوں میں ہی قضا کر لے گا تو روزہ تو آلریڈی ہوتا ہے، اور اگر رمضان شریف کے بعد کبھی کیا تو اس میں روزہ رکھنا ہوگا کہ روزہ فرض ہے، عید کے دن نہیں کر سکتے، عید کے دن روزہ رکھنا، یہ جیسے ابھی میٹھی عید آئے گی تو اس کے دن روزہ رکھنا یہ گناہ ہے، ناجائز ہے، حرام ہے. سال میں پانچ دن روزے جو ہے یہ گناہ ہے، تو ان پانچ دن میں قضا اعتکاف نہیں ہو سکتا، اس کے علاوہ جب چاہے ہو سکتا ہے، یعنی کیا جا سکتا ہے ان پانچ دنوں کے علاوہ سارا سال جب بھی چاہے، تو ان دنوں میں کر لے تو اچھا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. نیت نہ کی ہو تو کر لیجئے، کہیے میں نے رمضان شریف کے آخری اشارے کے سنت اعتکاف کی نیت کی. جس کے دل میں ارادہ تھا پہلے سے ہی، اب اس کا تو اعتکاف ہو چکا، یعنی اعتکاف کی نیت ہو چکی، زبان سے کہہ لینا اچھا ہے، اور اگر دل میں ہی نیت نہیں ہے تو زبان سے کہہ لینا یہ فائدہ نہیں دے گا، نیت نہیں ہوگی. یہ دس دن کے اعتکاف کے لیے جو آئے ان کو پتا ہوتا ہے، عام طور پہ پتا ہی ہوگا کہ میں دس دن کے اعتکاف کے لیے یہاں آیا ہوں، تو یہ نیت ہو گئی اس کی، اس نیت سے آنے سے ہی زبان سے کہہ لینا اچھا ہے. احتیاط یہی کہ اندر ہی آ کر دیں، اتنی جگہ تو مل ہی جائے گی کھڑے رہنے کی،
اوپر بھی ہے.
ہاں اوپر بھی مسجد، اس کی عین اوپر جو ہے نا اس کے، یہ چھت کے اوپر یہ بھی مسجد ہے، اور جو جامعۃ المدینہ کی عمارت ہے اس کے نیچے بھی چھت ہے، یہ مسجد نہیں ہے، اس کے چھت کے نیچے مسجد نہیں ہے، یہ جامعۃ المدینہ کی عمارت یہ خارج مسجد ہے، یہ نظر آ رہی ہے سکرین پہ، یہ خارج مسجد ہے، اس کے اندر جائیں گے تو اعتکاف ٹوٹ جائے گا. جتنے یہ دفتر مکتب بنے ہوئے آفیسز یہ سب خارج مسجد ہے، عالمی مدنی مرکز فیضان مدینہ میں جو بنے ہوئے ہیں، ان میں بھی جائیں گے تو اعتکاف ٹوٹ جائے گا. اور بھی جگہوں پہ لکھا ہوا ہے کہ کہاں کہاں جانے سے اعتکاف ٹوٹے گا.
بس ذرا وضو کے لیے جائیں آئیں دیکھ لیجئے گا، بڑے بڑے مطلب جیسے کہ لگائے ہوئے ہیں ہم نے کہ یہاں پر مت جائیے، یہاں پر مت جائیے، میں نے یہاں پر جانے سے آپ کا اعتکاف ٹوٹ جائے گا، تو مہربانی کر کے دیکھتے رہیے گا.
جن کو پڑھنا نہیں آتا وہ بیچارہ یار، یا پھر توجہ گئی میری.
اب بلو بورڈ ہے ہم نے اسکرین پہ دکھایا تھا، لیکن اب یہ کہ رہنما ہی کرنے والے کریں، اللہ تعالیٰ ان کو رہنمائی کا ثواب عطا کرے.
آج رات زیادہ پرابلم ہے, مینا میں بھی پہلے دن مسائل زیادہ ہوتے ہیں پھر ترکیب بن جاتی ہے, تو آج رات تھوڑا مسائل ہوں گے پھر ذہن بن جائے گا شاید. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
مجھے یہ بتا دیں کہ دعائے قنوت نہ آتی ہو وہ کیا چیز پڑھے اور اس کی عشاء کی نماز مکمل ہو جائے گی, یہ مہربانی فرما دیں. امیر اہل سنت سے میری التجا ہے.
ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار, یہ بھی پڑھ سکتے. اللہم پہلے پڑھ لیں, اللہم ربنا آتنا, اس طرح پورا. یہ بھی نہیں آتا تو رب اغفر لی پڑھ لے, یہ بھی نہیں آتا تو تین بار کہہ لے یا ربی یا ربی یا ربی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
سگی اتار محمد رمضان اتاری اتار والا برے والا سرز کر رہا ہوں. امیر علیہ سنت کی بارگاہ میں عرض ہے کہ نماز کے دوران امام کا شملہ الٹے کندھے پر آ جائے تو اس حوالے سے کیا حکم ہے, اور نماز کے علاوہ بھی امام شریف کا شملہ کس طرف رکھنا چاہیے, رہنمائی فرما دیجئے.
سیدھے ہاتھ کی طرف, سیدھے کندھے کی طرف شملہ رکھنا سنت ہے, اور الٹے کی طرف بھی بعض بزرگوں سے ثابت ہے کہ وہ ان کی ایک لاجک ہوتی تھی کہ دل الٹی طرف ہے اس لیے وہ حضرات الٹی طرف, کوئی ویسے سنت موقع وغیرہ نہیں ہے, تو اس لیے الٹی ہاتھ کی طرف بھی رکھنے میں یہ نہیں کہیں گے اس نے خلاف سنت کیا, اور نماز میں اس سے کوئی فرق نہیں پڑے گا سیدھے الٹے سے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
خوف خدا عشق مصطفیٰ علم و عمل اصلاح معاشرہ فقہ شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ مذاکرہ.